व्यास बाजेले 18 पुराण लेखे तर सबभन्दा जरुरी एउटा पुराण चाहिँ लेख्न भुसुक्कै बिर्सेछन्। वेद व्यासको युगमा बिर्सेको कुरो आज वेद नाशको युगमा तैँले कसरी सम्झिस् भन्नुहोला। मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै पुराणको महात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरू पुराणको प्रारम्भमा शारदायै नमः भने जस्तै पुराणको सुरुमा म भन्दछु बुढी आमायै नमः। परलोकका निम्ति होइन, यसै लोकका निम्ति नसुनी नहुने र परोपकारको निम्ति होइन, आत्मपकारको निम्ति नबुझी नहुने यो सर्वकालीन सर्वदर्शीय र सर्वधर्मीय पुराणको नाम हो भूणी पुराण। भूणी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन देवादिदेव महादेवले पनि मान्नु परेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइस्ट हुन्, बुद्ध हुन् कि कन्फ्युसियस हुन्, सबै देवात्माहरू भूणीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हुन् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरू भूणीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टालस्टाय हुन् कि टाइगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन्, प्रत्येक कविको जन्म भूणीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खान, लिन्कन हुन् कि लेनिन, नेपोलियन हुन् कि जङ्गबहादुर, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह, सबै नेताहरूको उद्गम स्थल भूणी हो। त्यसैले भूणी जीवनकी निर्मात्री र विश्वकी अधिष्ठात्री देवी हुन्, जसको पूजा आज गर्नु प्राणी मात्रको कर्तव्य हो। भूणीको पूजा विधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरू देव देवीलाई जस्तो चन्दन अबिर फुल इत्यादिको भूणी देवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भएर पुग्छ। तर जल र नैवेद्यको प्रकार र मात्राहरू चाहिँ विवेचना गर्न लाग्यो भने भूणी पुराण जस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ न भगवती पूजा। जल मात्र कति थरी चाहिन्छन्, कति थरी चिसो तातो सेतो रातो चिल्लो खल्लो नुनिलो गुलियो अमिलो धमिलो इत्यादि, अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यसकारण यसबारे पुरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्य विशेषज्ञले लेखेको भूणी पूजा पद्धति पढ्नुहोला, अथवा कुनै भुँडीवाल कि बुढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भूणी देवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचेक्राइमा वा लापरवाहीमा भूणी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार सम्हार हुन्छ भने व्यास बाजे भन्थे। शङ्करको पनि साक्खै आमा पर्ने महामाता भूणी रिसाउँदा त के होला के नहोला, आफै कल्पना गर्न सक्नुहुन्छ। विश्वमित्र जस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वको कैयौँ नेता र जेताको युगमा क्रान्तिको आगो सल्काउँदै भूणी देवीले मच्चाएको घम्सा घम्सी र ध्वंसध्वंसी कसलाई थाहा छैन र यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि, आखिर सबै चुनिँदै गई ओ भन्छ भनी ऋषिहरू भन्थे। तर मलाई लाग्छ त्यो अक्षर ओ होइन आ भन्छ। यसकारण प्रत्येक बिहानै कुखुरी काँको साथै प्रत्येक घरका केटाकेटीहरू मुख बाइहाल्छन् आ, अनि रातो रातो जल र मिठो मिठो जे जति पाइन्छ नैवेद्य चढाउँदै भूणी पूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हात मुख जोड्दै सम्झनुपर्छ। नमो देव्ये पेट देव्ये सर्वदेव्ये तथे वच आन्द्र आन्द्री समेतायै भूणी देव्ये नमो नमः। भूणी पूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भूणी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्। तपाईँको त्यो सिङ्गल भूणी त हो नि, नभन्दै उनको भूणी साह्रै चमत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बुढाबुढीदेखि लिएर बुढाबुढीसम्मका सिङ्गा भुँडी र बुढीको भुँडीदेखिको भुँडीसम्म समेत जोडी प्रत्येक घरमा साला खाला 7.5 भन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडी पूजा कतिपल्ट गर्ने, त्यसैले कोही कोही गुनासो गर्छन् भुँडी पूजाको झन्झट नहुँदो हो त म के किन गर्थेँ। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अनुपम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ यो केवल धाकै मात्र हुन्। भूणी नभएको भए मान्छे सुत्थ्यो कुम्भकर्ण सुते चाहिँ, अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो। सबैलाई थाहा छ भूणी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भूणीको एक अवतार हो, उसित सानो होस् या ठुलो होस् एउटा भूणी हुन्छ। त्यसैले मान्छे उखान गर्छन् जहाँ जान लागे पनि भूणी सँगसँगै जान्छ, नभन्दै गोसाइँथान जाने यात्रु हुन् वा अन्तरिक्षका लागि जाने यात्रु हुन् सबैले सबभन्दा पहिले भूणी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल छोड्ने लागेको होस्, मुख्यतः सबैलाई भूणी पूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधा चाहिँ लादिन परोस् वा गाई चाहिँ दुहिन परोस्, कुकुर चाहिँ दैलो दैलो रोक्नु परोस् वा लाटो कसेरो चाहिँ रातभरि जागराम बस्नु परोस्। यनकेन प्रकारेण भुँडी पूजा गर्न सकिएन भने घरबार सब पुरापुर पारी कि रानी पोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो, यनकेन प्रकारेण उद्धार परिपूर यते। सबैले थाहा पाएकै छन् यही भुँडी पूजाको लागि हाम्रा कैयन पुर्खाले परचकिरको दैलो घुरे, हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौँ बुढिया र दुलही नानीहरू भुँडीको पूजा सामा खोज्दा निस्केका आफ्ना छोरा र दुलाहरूको प्रतीक्षामा आँखा तान्दैछन्। त्यसैले त भनेको प्रत्येक प्राणीमा भुँडी देवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश र समाजको विशाल भुँडी बन्छ र विशाल विशाल पनि जुड्दा भुँडीको विराट रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्ला बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहरू पनि भिन्न भिन्न किसिमका हुन्छन्। यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यतः चार भागमा वर्गीकरण गर्न सकिन्छ। तीमध्ये पहिलो छ हाँडी घोप्टे भुँडी। सकेसम्म अरू साराको बाघ आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्धान्त लागू गर्न हाँडी घोप्टे भुँडी सधैँ हाँडी जस्तै मुख बाहिरहेका हुन्छन्। कर्म न कुकर्म, शर्म न बेशर्म, धर्म न अधर्म कुनै कुराको छ्यान विचार नगर्ने हुनाले नैवेद्यका ठुला ठुला स्रोतहरू हाँडी घोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्। दोस्रो छ घ्याम्पे भुँडी, जो हाँडी घोप्टे भुँडीभन्दा अलिक सानो भए पनि स्वभावमा भने प्राय उस्तै उस्तै हुन्छ। तेस्रो हो टाकन टुकन भुँडी, जसले नैवेद्य जुटाउन सत्रतिर दाराङ्गी चियाई टाकन टुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ ठन्डा राम भुँडी, जो प्राय खोक्रै रहन्छ। हाँडी घोप्टे र घ्याम्पे भुँडीले खङ्गारेका यी ठन्डा राम भुँडीहरू यहाँसम्म होइन, पृथ्वीको भुँडीभरि ठाउँ न ठहर धोको न रहर भई भकुन्डिरहेका छन्। कति बाँदरको फौज झैँ धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै शर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा पनि कति टाकन टुकन भुँडीहरूले हाँडी घप्टे भुँडी झैँ हाउडे भुँडीमा पस्नु परे थियो। यी कथाहरू सम्झेर सम्झिसक्न छैनन्। एसिया अफ्रिकाका कैयौँ टाकन टुकन भुँडीहरूले अझै पश्चिम फर्केर भवती भवती गहुमे देही भनी प्रार्थना गर्न छुटेको छैन। सबैलाई थाहा छ बिसौँ शताब्दीको विराट भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमान चाहिँ आकाश पाताल चार र कति नै ठुलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्ति सामर्थ्य हात्तीको मुखमा जिरा हुन्छ। कसलाई थाहा छैन र भुँडीको लागि समुद्र तरेका भारतीयहरू भुँडीकै भाग नपुगी लङ्काबाट फर्कँदैछन् भने भुँडीकै पिरलले जुग जुगदेखि ब्रह्माको मुलुक पसेका नेपालीहरू भुँडीकै समस्याले बर्माबाट फर्किँदैछन्। भुँडी पूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडी पूजा गर्ने मान्छेहरू आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदी हलो चलाइ नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडी भुँडी भकुरा भकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पा घ्याम्पा जुधे। कोही हाँडी घप्टे हुन पुगे त धेरै जसो ठन्डा राम भुँडी भई भकुन्डिए। आखिर अरबौँ ठन्डा राम भुँडीहरूले रुन्चे स्वरमा चिच्याउनु पर्यो भुँडी पूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरूप मार्क्सले भुँडी पूजाको समान पद्धति सोचे, भुँडीवालाहरूले उनलाई उडाए। तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरूको ध्यान त्यता नगई छोडेन। यसै यसै गरी करोडौँ ठन्डाराम हाँडीहरूले भारतमा सर्वोदयको सपना देखे भने लाखौँ ठन्डाराम हाँडीहरूको उचित पूजाको लागि नेपालले भूमि सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडी घप्टे र घ्याम्बे हाँडीहरू ङ्यार ङ्यार ङुरङुर गरी भर्सेलीबाट भाग्नु परेका बेराला झैँ नाक बजाउँदैछन्। तर नैवेद्यको जोरजामका लागि कसिएका 95% भुँडीहरूको माझमा न्यु खोज्न लाग्यो भने उनीहरूको जुग जुगदेखि टन्किएको भुँडीले मादल र दमाहा चाहिँ बज्नुपर्ने कुरा स्वतसिद्ध भइसकेको छ। कुराको जरो यही हो। मैले यो भुँडी पुराण पनि भुँडी देवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमि सुधारको महामेला सकिएर खोजे जस्तै गरी सबैले भुँडी पूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका 18 पुराणमा 19 महापुराणको रूपमा मेरो भुँडी पुराण कसो नजोडिएला।